समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र मोहम्मद असलम। समसामयिक विषयवस्तुमा केन्द्रित रहेर प्रत्यक्ष रूपमा संवाद गरिने यस कार्यक्रममा आज हामी नेपालमा जल पर्यटनको सम्भावना, यसको अवसर र चुनौती लगायत नेपालमा नदीको अवस्था कस्तो छ, नदीबाट हामीले के कस्तो लाभ लिन सक्छौँ, यो विषयमा कुराकानी गर्नेछौँ। यस विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ जल पर्यटन विज्ञ मेघ बहादुर आले। आलेजी स्वागत छ कार्यक्रम।
धन्यवाद भण्डारी।
जल पर्यटन विज्ञ हुनुहुन्छ, नेपालमा नदीको अवस्था कस्तो छ यहीँबाट कुराकानी स्टार्ट गरौँ।
अवस्था चाहिँ भयावह छ, जस्तो अहिले क्लाइमेट चेन्ज, ग्लोबल वार्मिङको मारामारी छ,
हजुर,
त्यसमाथि आएर चाहिँ नेपालको नदीहरूको भिजनिङ भएकै छैन, अनि नदी के हो बुझेकै छैनन्। त्यो नबुझ्दासम्म त्यत्तिकै अन्धाधुन्ध आँखामा पट्टी बाँधेर चाहिँ नदीको डेभलपमेन्ट भइरहेछ, त्यसले चाहिँ नै एउटा लङ टर्म भिजन नभएकोले यसले भयावह स्थिति ल्याउन सक्ने सम्भावना एकदमै प्रचुर छ। र म यो के किन भनिरहेको छु भने, पहिला त नदी बुझ्नु पर्यो, नदी भनेको के हो,
कसरी बुझ्ने।
अब नदी चाहिँ के हो भन्दा, हाम्रो मानव सभ्यताको मुहान नदी होइन र सभ्यताको मुहान हो भनेदेखि त्यसको संरक्षण जरुरी छैन र हाम्रो आफ्नो सभ्यताको के होइन। त्यसपछि नदी एउटा पृथ्वीको रक्त नली पनि त हो नि है, जस्तो हाम्रो शरीरमा धेरै रक्त नलीहरू छन्, एकपछि अर्को काट्दै गयो भनेदेखि मानव बाँच्दैनन्, त्यस्तै पृथ्वीको रक्त नली पनि एकपछि अर्को काट्दै गयो भने पृथ्वी बाँच्छन् त भन्ने त्यो सोच आउँदै आएन। र नदीको विकास कसरी गर्नुपर्छ भन्ने कुरामा यो गुगल अर्थ म्याप हेर्ने, त्यसको हाइट कति छ, त्यसको एलिभेसन के छ, कहाँसम्म खसाल्न सकिन्छ, त्यसको हचुवाको भरमा औँलाले चाहिँ त्यो नदी क्षेत्र नदी किन्ने होइन, त्यसरी चाहिँ नदीको विकास हुँदैछ। फेरि नेपाललाई फेरि चाहिएको के हो त, नेपालको भिजन के हो, समृद्धि हो कि हाइड्रो ड्यामको फ्याक्ट्री हो। ल, हाइड्रो एनर्जी चाहिन्छ, तर त्यसलाई दुर्गामी दृष्टिले हेर्दै त्यो एनर्जी पनि निकाल्ने, पृथ्वीको संरक्षण पनि गर्ने, नेपालको सुन्दरता पनि नबिगार्ने किसिमले गर्न सकिन्थ्यो नि त, त्यो कति पनि भएन। जस्तो तपाईँको चाहिँ नदी भन्ने बित्तिकै कि बागमती विष्णुमती जस्तो फोहोर विस्थापन गर्ने, कि भोटेकोसी सुनकोसी त्रिशुली जस्तो नदी दोहन गर्ने, ढुङ्गा गिटीको बालुवा खानेको चाहिँ मात्रै सोच्ने, कि सिमेन्ट र रड हालेर हाइड्रो एनर्जी निकाल्ने, त्योभन्दा बाहेक सोचै आएन। त्यस कारणले चाहिँ दुःखको कुरा के छ भनेदेखि, नदीको भिजन चाहिँ अगाडि बढाउनु पर्ने थियो, बढाइएन। हामीले धेरै कोसिस गरेँ, मैले आफैले पनि राष्ट्रिय योजना आयोगमा पनि प्रतिवेदनहरू बुझाएँ, ठाउँ ठाउँको मन्त्रालयमा प्रतिवेदनहरू दिएँ, र त्यो मात्रै नभएर तपाईँको कर्णालीको मुहानदेखि गङ्गासम्मको एक्सप्लोरेसन गरेर त्यसको फ्रेमवर्क पनि तयार पारेँ, र त्यसरी चाहिँ नदी त्यति गर्दा पनि केही सुनवाई भएको छैन र आफ्नै किसिमले जहाँ पाए चाहिँ डेभलपमेन्ट गर्ने काम भइरहेछ, त्यो चाहिँ भयावह छ।
पानी हो, विकास भयो भने पानी त बग्ने नै हो, आखिर पृथ्वीमै बग्ने हो, के फरक पर्छ र भन्ने बुझाइ पनि त हुनसक्छ नि होइन र, सामान्य हिसाबले बुझ्दाखेरि त
त्यो हो। अब सामान्यतः त्यस्तो देखिन्छ, तर गहिराईमा हेर्ने हो भने जस्तो जलचरको महत्त्व छ कि छैन त, जस्तो त्यहाँका चाहिँ डल्फिन भए, घरियाल, क्रोकोडाइल, मास मगर, क्रोकोडाइलदेखि लिएर सहर माछादेखि लिएर असला माछादेखि लिएर अझ त्यहाँ जलचर अरू चाहिँ एक्वाटिक बायोडाइभर्सिटीको महत्त्व कति छ त, त्यो सबै मासियो भने सस्टेन हुन्छ त होइन, ती कुराहरू छन्। अब फेरि हाइड्रो एनर्जी पनि प्लानिङ तरिकाले गऱ्यो भने है, म सर र छोटकरीमा भन्दाखेरि चाहिँ हामीसँग लामो समय त छैन, तर मैले छोटकरीमा के भन्दा, नदीको भिजनिङ के हुन सक्थ्यो भने होइन, अब जहाँ चाहिँ 320 दिन घाम लाग्ने देश, जहाँ चाहिँ भनौँ न यस्तो रिभर गोर्जेसमा विन्डी क्यानियन्सहरू छन्, जहाँ चाहिँ माउन्टेन पासेसमा हाई विन्डहरू चल्छन् होइन, त्यो सबैलाई हार्नेस गरेको भए है चाहिँ नेपाल यति सुन्दर छ कि नबिगारे पुग्थ्यो, अझै पनि पुग्छ, तर हामी बिगारमै व्यस्त छौँ एउटा कुरा होइन,
बिग्रिसकेका हो या सफा छैन ठाउँ छ।
अब जुन किसिमको लाइसेन्सहरू वितरण गरिया छ नि, त्यो सबै डेभलप भयो भने बिग्रियो, तर राज्यले चाहिँ होइन हामी गल्ती गरेका छौँ, सुधार्नुपर्छ, सुधार्ने अवस्था छ भनेर अगाडि बढ्यो भने सुध्रिनु पनि सक्छ होइन। अन्त तर मैले के भन्न खोजेको थिएँ भनेदेखि, भिजनिङ के हुन सक्थ्यो त भन्दाखेरि चाहिँ नि नदीलाई होइन, यो हाम्रो सी लेभलदेखिको एलिभेसनमा जे छ त्यसलाई चाहिँ जोनिङ गरेको भए राम्रो हुन्थ्यो, है। अब त्यसमा मैले छोटकरीमा एकदम के लेखेको थिएँ भने हाम्रो एलिभेसन एभरेजमा सी लेभलदेखि 80 मिटरदेखि 8000 मिटरसम्म छ, एभरेजमै छ
हजुर।
र हामीले चाहिँ फुड बास्केटलाई सिक्योर गर्न है 80 देखि 200 मिटरलाई चाहिँ इरिगेसन जोनको रूपमा डेभलप गर्ने, त्यसले चाहिँ सिँचाइ हुन्थ्यो सबै हाम्रो समतल भूभागहरू, अनि 200 देखि 1200सम्म यसलाई लाइभलीहुड जोनको रूपमा, रिक्रिएसन टुरिज्म जोनको रूपमा डेभलप गर्ने, त्यहाँ चाहिँ नि अब भनौँ न सबै टुरिज्म भने रिभर टुरिज्म भन्ने क्षेत्र नै थियो, र 1200देखि तपाईँको चाहिँ माथि चाहिँ हाइड्रो एनर्जी जोनको रूपमा डेभलप गर्ने, कहाँसम्म पुग्न सकिन्छ है। त्यसको साथसाथै हरेक रिभर बेसिनमा एटलिस्ट एउटा नदीलाई छोड्ने, सकिन्छ भने सातै प्रदेशमा होइन प्रिस्टिन राख्ने, र रिजर्भरहरू पनि बनाउने, जस्तो अब तामाकोसीको छ, अब पश्चिम क्षेत्रको होला होइन, त्यस्तै चाहिँ अरुणको अब माथितिर छ होइन, रिजर्भर पनि बनाउने, र त्यसका साथसाथै 320 दिन घाम लाग्ने देशमा सोलरको एक्सप्लोर गर्ने, विन्डको एक्सप्लोर गर्ने, त्यसरी चाहिँ गरेको भए नेपाल पनि सुन्दर रहन्थ्यो, एनर्जी पनि आउँथ्यो, प्रशस्त मात्रामा हामीलाई पुग्थ्यो र बेच्न पनि पुग्थ्यो। त सोच चाहिँ के भयो भने नदी बेचेर धनी हुने सोच आयो, त्यो एकदमै गलत छ, र हुनुपर्ने के थियो भनेदेखि नदीको सदुपयोग गरेर राष्ट्रलाई समृद्ध बनाउने, त्यो आएन।
मैले यहाँनिर जोडिहालेँ, नदीबाट त धेरै कुराहरू, विद्युतका कुराहरू, जलचरका कुराहरू पनि गर्नुभयो, तर जल पर्यटनका कुराहरू छन् नि नेपालमा, कतिको सम्भावना छ?
सम्भावना त
नदी पर्यटन
यति छ कि चाहिँ हामीले के क्वाइन गरेका थियौँ भने होइन, म नारा नेपाल एसोसिएसन राफ्टिङ एजेन्सीमा महासचिव थिएँ, त्यतिखेर के क्वाइन गरेका थियौँ भने नेपाल द वर्ल्ड्स बेस्ट वाइट वाटर डेस्टिनेसन भनेर, होइन त्यहाँका संसारका विज्ञहरूले पनि वास्तवमा हो भनेर उनको कन्सेन्ट लिएर त्यो हामीले राखेका थियौँ कि होइन, नेपाल चाहिँ वाइट वाटर टुरिज्मको लागि चाहिँ बेस्ट डेस्टिनेसन हो भनेर थियो, पनि अझै पनि केही हदमा छ।
के छ त्यस्तो नेपालमा जल पर्यटन आकर्षित हुने ठाउँ?
तपाईँको के छ भने नेपालको भने नि अब छोटो स्प्यानमा होइन, तपाईँको चाहिँ भनौँ न अब 250-300 किलोमिटरकै डिस्टेन्समा तपाईँको चाहिँ 80 मिटरदेखि 8000 मिटरको नदीहरू जहाँ आउँछन् त्यसरी ड्रप छ भनेपछि त्यसमा त एकदमै ग्रेडियन्ट धेरै भयो होइन, अब त्यसले गर्दाखेरि चाहिँ अब एकदमै वाइट वाटर छ
हजुर,
अब त्यसले गर्दाखेरि चाहिँ वाइट वाटर राफ्टिङ कायाकिङको लागि चाहिँ नेपाल त भनौँ न मक्का भने जस्तै के होइन, नेपाल त वर्ल्ड्स बेस्ट डेस्टिनेसन थियो, अझै पनि छ भन्छु केही हदसम्म, तर बिग्रिने क्रम छ। जस्तो बिग्रिने क्रम कस्तो भन्दा चाहिँ तपाईँलाई एउटा ठुलो उदाहरण दिन्छु म, अब जस्तो जुन चाहिँ एलिभेसनको कुरा गरेँ त्यो मैले 2010 दिएको थिएँ है राष्ट्रिय योजना आयोगमा है, यो पर्यटन मन्त्रालय लगायत ऊर्जा मन्त्रालय जलस्रोत मन्त्रालयमा होइन, बिगारियो कसरी भन्दाखेरि तपाईँको हेर्नुहोस् है, तपाईँको एउटा भोटेकोसीको उदाहरण लिउँ, भोटेकोसी चाहिँ नेसनल जियोग्राफिकमा बेस्ट 10 रिभरमा लिस्टेड, त्यसमा पनि भोटेकोसी चाहिँ 7th बेस्टमा 7 नम्बरमा लिस्टेड थियो है, त्यो भनेको त चाहिँ संसारमा के
हजुर,
जस्तो अब भनौँ ट्रेकिङ गरेर आएको नेपालमा भन्यो भने एभरेस्ट अन्नपूर्ण गए गएन बेस क्याम्प भनेर भनिन्थ्यो भने, वाइट वाटर राफ्टिङ गरेको भन्यो भने भोटेकोसी अथवा कर्णाली अथवा तमोर गरियो कि गरेन भनेर सोध्थ्यो कि विदेशमा होइन, त्यसरी चाहिँ नाम चलेको भनेपछि नेसनल जियोग्राफिकमा 7 नम्बर पर्ने नदी त्यो सम्पदा हो कि होइन, त राष्ट्रकै सम्पदा हो नि, वास्तवमा संसारकै सम्पदा भन्नुपर्छ होइन, चाहिँ संसारकै बेस्ट 7 परेको हो भनेदेखि त्यो सम्पदा होइन भने किन होइन, हो भने त्यसको संरक्षण गर्नुपर्ने थिएन र, तर के भयो भन्दा त्यो चाहिँ मध्य भोटे कोशी हामी चाहिँ 75 मेगावाटको त कुनै विरोध गरेका थिएनौँ, 102 मेगावाटमै पुर्याउनु भयो है, अब त्यहाँ चाहिँ त्यहाँका जनताहरूले प्रोटेस्ट गरे सडकमा ओर्ले, पछि के भयो चाहिँ सबै राजनीतिक पार्टीलाई सेयर दिउँ 1-1%, अब चाहिँ 14 अरब 19 अरबको सेयर त 1% भनेर धेरै,
यहाँले जोड्नु खोजेको दीर्घकालीन सोच नराखी हाइड्रो पावर दिँदाखेरि समस्या त्यसलाई चाहिँ व्यवस्थित गर्नुपर्छ भन्नु खोज्नुभयो,
व्यवस्थित होइन, पर्यटनको कुरा गर्दाखेरि पर्यटन सम्पदा मासिएको हुनाले मलाई दुःख लागेको कुरा थियो, त्यो चाहिँ राष्ट्रको सम्पदा वर्ल्ड बेस्ट होइन डेस्टिनेसन भएको चाहिँ बटेको थियो होइन, त्यसमा चाहिँ अब 75 बनाएको भए 102 साटो 75 मेगावाट पनि आउँथ्यो र चाहिँ यो रिभर टुरिज्म पनि जोगिन्थ्यो, त्यस्तै त्यस्तै जस्तो कालीगण्डीको कुरा गरौँ, भर्सिङदीको कुरा गरौँ, जहाँसुकै त्रिशुली चाहिँ यो 90% पर्यटक नेपालभित्रको पर्यटकलाई देख्ने नदी हो त्यो, त्यो फेरि फिस्लिङमा चाहिँ मुनि ड्याम बनाइयो भनेपछि चाहिँ हामी कहाँ छौँ त, अनि राष्ट्रले माल पाएर चाल पाएन है त्यसकारण चाहिँ दुःखको कुरा चाहिँ यो भिजनिङको खाँचो छ र कुन नदी के को लागि सदुपयोग गर्दा राम्रो हुन्छ र फेरि भनौँ न मैले भने कि अब यो एलिभेसनको रूपमा हामीले डेभलप गरेको भए है त्यो चाहिँ त तपाईँको यो भिजनिङ भएको भए त तपाईँको 80, 90, 100, 150 वर्षसम्म पनि यो रहन्थ्यो हाम्रो आउने भावी पुस्ताले चाहिँ भनौँ न त्यसमा रमाउनु पाउँथे मनज्ञ भनौँ न एउटा इम्प्लोइमेन्ट जेनेरेट हुन्थ्यो र देश पनि सुन्दर हुन्थ्यो के है अब फेरि सोच पनि के भयो भन्दा नदी बेचेर धने हुने सोच चाहिँ एकदमै गलत छ नदीको सदुपयोग गरेर राष्ट्र समृद्ध हुनुपर्छ अब अर्को कुरा आयो कर्णालीको हेर्नुहोस् कर्णाली भनेको द मोस्ट प्रिस्टिन एन्ड लास्ट फ्री फ्लोइङ रिभर सबैभन्दा शुद्ध नदी र अन्तिम निर्विवाद रूपमा बगेको नदी म त्यसको मुहानमा पुगेँ त्यसको अनुसन्धान गर्नलाई एउटा साइन्टिस्टको टोली नै लिएर त्यसको मुहान कहाँ भन्दा कैलाश क्षेत्रमा माप्सा खम्बा भन्ने ठाउँबाट आएको नदी रहेछ
उत्पत्तिको बारेमा पनि कहिले काहीँ विवाद हुने गर्छ यहाँ त त्यहाँ जानुभयो नि
अब हामीसँगको त्यहाँ जाँदाखेरि हामी मानसरोवर गयौँ कैलाश क्षेत्र पुग्यौँ र हाम्रा इसिमोडका साइन्टिस्ट थिए अमेरिकन साइन्टिस्ट थिए चाइनिज साइन्टिस्टसँग हामीले कन्सल्ट गरेका थियौँ र चाइनिज एन्थ्रोपोलोजिस्ट पनि हामीसँग हुनुहुन्थ्यो होइन अब त्यहाँ राक्षसताल पुग्यौँ किंवदन्ती के छ भने किंवदन्ती के राक्षसताल भएकोबाट आएको पानी त्यही भएर कर्णाली हामी पश्चिमका मान्छेहरू गरिब छौँ भन्ने त्यो
भएन
भन्ने सोच रहेछ
त्यो मयूरमुख हो या राक्षसतालबाट
यो एकदमै गलत रहेछ होइन के रहेछ भनेदेखि त्यहाँका एन्थ्रोपोलोजिस्टले हाम्रो यहाँको मान्यता के छ भने यो कैलाश क्षेत्रबाट चारवटा नदी उद्गम हुन्छ चार दिशाबाट पूर्वबाट हुने ब्रह्मपुत्र घोडाको मुखबाट आएको नदी उत्तरतिर बग्ने इन्डस नदी त्यो सिंहको मुखबाट पश्चिमतिर बग्ने चाहिँ हात्तीको मुखबाट आएको नदी सतलज दक्षिण बग्ने चाहिँ नि मयूरको मुखबाट आएको नदी कर्णाली अथवा माप्सा खम्बा भनेर चाहिँ चिन्दा रहेछन् माप्सा खम्बा है अनि त्यो तिब्बत क्षेत्रमा चाहिँ माप्खा खम्बा नै हुँदो रहेछ त्यहाँ हिल्सा पसेपछि हुम्ला कर्णाली तर के भन्दाखेरि चाहिँ हामी चाहिँ राक्षसतालमा पुगिसकेपछि हाम्रा साइन्टिस्टहरूले वरिपरि घुमे त्यहाँ हामी गुगल अर्थहरू हेऱ्यौँ सबै कुराहरू हेऱ्यौँ त्यसपछि चाहिँ यो हाम्रो साइन्टिस्टले के भन्नुभयो भने सबैले होइन के मा पुग्यौँ भने कहीँबाट पनि निकास यसको छैन यो कर्णालीमा मिसिने माप्सा खम्बामा मिसिने यो ताल पनि पश्चिमतिर अलिकति ढल्किएको छ गयो भने सतलजमा जाने सम्भावना छ ओभरफ्लो भयो भने हुन त यो वाष्पीकरण भएर नै आकाशमै जान्छ तर गयो भने सतलजमा जान्छ तर हाम्रो कर्णालीमा आएको छैन माप्सा खम्बामा आएको छैन भनेर उहाँले भन्नुभएपछि त्यो कर्णालीको चाहिँ भनौँ न माप्सा खम्बाको नदीको मा पुगेपछि त्यसलाई पछ्याउँदै हामी चाहिँ त्यसको मूलमा पुग्यौँ मूलबाट एउटा पहाडबाट कटटटटटा एउटा नदी नै निस्किन्छ क्या है ठुलो है हुन त एउटा सानो ग्लेसियल एउटा त्यहाँ जोडिया पनि छ तर चाहिँ उनीहरूको मान्यता चाहिँ माप्सा खम्बा नदी यही हो यसको मुहान यही हो भन्ने मान्यता त्यसलाई पछ्याउँदै हामी चाहिँ गङ्गासम्म पुग्यौँ है जो चाहिँ 45 दिनको दिन
उद्गम स्थलबाट
गङ्गासम्म त्यसलाई पछ्याउँदै त्यसमा चाहिँ हाम्रा वर्ल्ड क्लास कायकहरू तपाईँको हिल्साबाटै कायक गरायौँ चाहिँ सबैभन्दा पहिलो साइन्टिफिक एक्सपिडिसन त्यही नदीको भएको नेपालमा र हामीले चाहिँ यो भनौँ डिमिस्टिफाई कर्णाली कहाँबाट आउँछ भन्ने कुरो राक्षसतालबाट होइन कि यो माप्सा खम्बा मयूरको मुखबाट आउँछ भन्ने चाहिँ स्थापित गर्यो
राक्षसतालाई राक्षसताल भनियो कि अपभ्रंश भयो कि के होला
अब राक्षसताल त अब तपाईँको अब धार्मिक दृष्टिकोणले त के छ भनेदेखि चाहिँ देवताहरूले नुहाउने मानसरोवर भए अब राक्षसहरू पनि शिवका भक्त थिए उरो नुहाउने ताल चाहिँ नि राक्षसताल भन्ने चाहिँ किंवदन्ती पनि छ होइन अनि त्यसपछि पनि अरू विभिन्न किंवदन्तीमा अब चाहिँ अब प्रचलितमा त्यो छ है अब सबै शिवका भक्त थिए देवता पनि थिए राक्षस पनि थिए भन्थ्यौँ राक्षसलाई नुहाउने नदी ताल चाहिँ राक्षस तालको रूपमा चाहिँ चिनिन्छ भनेर चाहिँ त्यहाँ भन्दा रहेछन् होइन अब चाहिँ अर्को कुरा चाहिँ फेरि कर्णालीकै कुरा गर्दाखेरि अलिकति म कर्णालीको
पर्यटकीय सम्भावना बोकेको ठाउँ पनि भन्दैछु कर्णालीलाई
यति चाहिँ यस्तो छ कि कर्णाली त अथा जुन चाहिँ टिबेट प्लेट्यु हिमाल रेन्ज महाभारत रेन्ज चुरे शिवालिक रेन्ज र गङ्गाको फाँट भनौँ न तराई जोड्ने एकमात्र नदी कर्णाली हो त्यो मात्रै नभए त्यसको बायोडाइभर्सिटी त्यसको भनौँ न जर्मोथोलोजीको कुरा गरौँ त्यहाँको एक्वाटिक बायोडाइभर्सिटी कुरा हरेक चिज त्यो चाहिँ यस्तो अथाह छ कि यस्तो हो कि यो त दुर्लभभन्दा अति दुर्लभ नदी है अनि तपाईँको अब यो फेरि नेपाल भूभागमा स्वतन्त्र रूपमा बगिरहेको नदी है त्यसमा चाहिँ अब जलचरहरूको प्रशस्त चाहिँ भनौँ न आवाजावत हुने नदी होइन अब त्यो चाहिँ अब एउटा भनौँ न यो चाहिँ बायोडाइभर्सिटीको हिसाबले भयो
है
अर्को चाहिँ तपाईँको धार्मिक सांस्कृतिक सभ्यताको हिसाबले हेर्नुहोस् यो नदी कस्तो छ भन्दाखेरि कैलाश भनेर चाहिँ त कैलाश सभ्यता हो नि त हिन्दू बुद्धिस्ट सिख जैन बोन किराँतको सभ्यता होइन कैलाश है अब त्यसलाई जोड्ने एकमात्र नदी कर्णाली हो त्यो फेरि बगेर आएर यो खस सभ्यता है हाम्रो खस सभ्यता अब त्यहीँबाट उत्पत्ति भएको छ कर्णालीबाटै भनेदेखि त्यो गएर फेरि गङ्गा सभ्यतासम्म जोडिया छ भनेदेखि त्यही नदी चाहिँ नेपालसम्म त तिब्बतसम्म माप्चा खम्बाब नेपालमा कर्णाली र तपाईँको चाहिँ इन्डिया पुगेपछि बोर्डर काटेपछि घाघरा
घाघरा
घाघरा त्यही नदी फेरि तपाईँको चाहिँ फेरि
सरयूसम्म पुग्यो
सरयू भनेको चाहिँ अयोध्याको अगाडि बग्दाखेरि त्यही नदी सरयू अब त्यही सरयू चाहिँ फेरि गङ्गामा मिसिन्छ त्यो घाघ्रै भएर मिसिन्छन् भनेदेखि त्यहाँ मिसिँदाखेरि फेरि तपाईँको गङ्गाको सबैभन्दा ठुलो ट्रिब्युटरीको रूपमा चाहिँ कर्णाली हो फेरि सरयूको महत्त्व कस्तो भन्दाखेरि चाहिँ अब जहाँ चाहिँ राम मन्दिर बन्यो होइन जहाँ चाहिँ भनौँ राम मन्दिरलाई पुनःस्थापना गर्न 550 वर्ष लाग्यो होइन त्यो सरयू हो जहाँ हजारौँ पटक भगवान रामले स्नान गर्नुभयो कैलाश चाहिँ क्षेत्रबाट उद्गम भएको महादेवको वासस्थानबाट उद्गम भएको गङ्गासम्म मिसिएको नदी एकमात्र हो भनेदेखि सरयूको महत्त्व कस्तो रहेछ भन्दा चाहिँ तपाईँको चाहिँ महाकुम्भ लायो प्रयागराजमा त्यहाँ 60 करोड मान्छेले नुहाए र 60 करोड मान्छेले आफ्नो पाप पखाल्न गए अथवा पवित्र हुन पुगे र यो प्रयागराज आफ्नो पाप पखाल्न कहाँ जाँदा रहेछन् भन्दा सरयूमा त्यो फेरि रामनवमीको दिन
अयोध्या
भनेपछि त्यति पवित्र नदी के
त्यो नदी नेपालबाटै बगेको छ
नेपालबाटै त धार्मिक पर्यटनको चाहिँ भनौँ न सम्भावना कति होला त हाम्रो कर्णालीमा अन्दाजा गर्नुहोस् जहाँ चाहिँ 1 अरब 30 करोड हिन्दू छन् जहाँ चाहिँ झन् करिब करिब 1 अरब बुद्धिस्ट छन् उनीहरूको आस्थाको नदी हुनसक्छ नि त
तर यो यहाँले भन्नुभयो नि धेरै महत्त्वको कुरा गर्नुभयो होइन यो कुराहरू विदेशीलाई थाहा छ कि छैन
विदेशीलाई हामीले भनेका छौँ त्यसको डकुमेन्ट्री बनाएको छौँ अङ्ग्रेजीमा छ तपाईँको चाहिँ सिस्टर रिभरको अवधारणा यो रिभर डिप्लोमेसी मैले सुरु गरिदिएको छु सिस्टर सिटिज संसारमा छन् भने बिट्विन द कन्ट्रिज देश देशको बिचमा सिस्टर रिभर किन नहुने भनेर मैले यो वर्ल्ड फोरममा मैले राख्दाखेरि गर्ने भनेर चाहिँ न्युयोर्कको हडसन रिभर र कर्णाली रिभरको सम्बन्ध बढाइदिएको छु एउटा सिस्टर रिभरको रूपमा अनि त्यस्तै अब अयोध्याको कुरा गर्दाखेरि चाहिँ मैले अयोध्या रामनवमी पुगेर त्यहाँका मेयरलाई त्यहाँका महन्तलाई भेटेर आयौँ त्यहाँका विज्ञहरूलाई भेटेर आयौँ हामीले जोइन्ट चाहिँ स्टडी गरौँ न कर्णालीको भन्नुभएको छ उहाँहरूले धार्मिक पर्यटनको सम्भावना के छ कर्णाली जाने सम्भावना के छ भनेर चाहिँ अगाडि बढ्नु भएको छ अनि त्यहाँ चाहिँ के भन्दाखेरि हाम्रो कुरा पनि के भन्दा जहाँ चाहिँ अयोध्यामा बाबरी मस्जिदलाई सारेर राम मन्दिरको पुनःस्थापना गरेर 550 वर्ष लाग्यो भनेदेखि हामी चाहिँ कर्णाली मूललाई माल पाएर चाल नपाएको मान्छे हामी नेपाली होइन ठाउँ ठाउँमा छिया छिया पाऱ्यौँ भने त्यसलाई फेरि पुनः प्राकृतिक रूपमा लिएर आउन त 1000 वर्षभन्दा बढी लाग्ला अथवा सम्भव नै नहोला भनेदेखि यसरी चाहिँ हामीले यो कुराहरू चाहिँ अगाडि बढाउनु पर्छ र तपाईँको चाहिँ यसको लागि हामीले के गऱ्यौँ भन्दाखेरि तपाईँको चाहिँ यो बाजुराको पिलु पादुका देउरामा महाकुम्भको बेलाको महाशिवरात्रिको दिन हामीले चाहिँ सरयूका सन्त साधुहरूलाई 5 जनालाई हामीले त्यहाँ बोलायौँ र हाम्रा पण्डित र सरयूका पण्डित अयोध्याका पण्डितले सँगै संयुक्त रूपमा पूजा गरे है अब त्यसरी चाहिँ हामीले त्यसको सुरुवात त्यो त 144 वर्षपछि आउँछ महाकुम्भको बेला त्यसको नि महाशिवरात्रिको दिन हामीले त्यसको चाहिँ सुरुवात गरिदिएका छौँ र त्यो मात्रै नभएर चाहिँ रामनवमीको दिन उहाँहरूले निम्ताउनु भयो उहाँ गएर हामी चाहिँ त्यहाँका सबै साधु सन्त लगायत त्यहाँका महन्त त्यहाँका मेयर सबैलाई भेटेर चाहिँ हामीले चाहिँ राम मन्दिरमा गएर हामीले चाहिँ भगवान् रामको पूजा गऱ्यौँ दर्शन गऱ्यौँ र त्यसरी आदान प्रदान होस् भनेर चाहिँ हामीले अगाडि बढाएको छौँ
यहाँहरूले त आफ्नो तर्फबाट अध्ययन गर्नुभएको छ त्यहाँको स्थानीय बासिन्दाहरू छन् नि आसपास भनेको हुन त धेरै नदीहरू त्यसमा मिसिएका छन् होइन तीमध्ये पनि त्यहाँका बासिन्दाहरू जसरी चाहिँ यहाँले पर्यटकीय सम्भावनाको कुरा गर्नु उहाँले चाहिँ पर्यटकीलाई भित्राउनु पर्छ भन्ने त्यहाँको नागरिकमा सोच पाउनु भएको छ कि छैन त्यो जनचेतना छ कि छैन
एकदमै किनभनेदेखि हाम्रो टिममा चाहिँ त्यहाँ बाजुराकै त्यहाँका मेयरहरूलाई भेट्यौँ, त्यहाँका गाउँपालिकाका अध्यक्षलाई भेट्यौँ, फेरि हाम्रो संयुक्त टोलीमा हाम्रो यो स्वामी कार्तिकको अध्यक्षजी नै हुनुहुन्थ्यो
हजुर,
हामीसँग जाँदा त्यहाँकै साथीहरू हुनुहुन्थ्यो, पाँचजना साथीहरू, हामी चाहिँ त्यहाँ यो रामनवमीको दिन पुग्यौँ, हामी सबै थियौँ
हजुर।
त्यस्तै त्यहाँका चारवटै पालिकाले चाहिँ यो जब चाहिँ हाम्रा साधु सन्तहरू आए सरयूबाट अयोध्याबाट उहाँहरूले स्वागत गर्नुभयो, त्यसरी चाहिँ हामी अगाडि बढाएको छौँ र यसलाई चाहिँ धार्मिक सांस्कृतिक सभ्यताको पर्यटन, त्यसमा साहसिक पर्यटन, त्यसमा द ग्रेट कर्णली क्वेस्ट भनेर चाहिँ संसारकै सबैभन्दा लामो दुरीको राफ्टिङको आयोजना गर्न लागेका थियौँ, भुइँचालोको कारणले त्यो पनि अलिकति रोकियो र त्यसरी चाहिँ हाम्रो प्रयासरत छ। त्यस कारणले संसारलाई नै हाम्रो कर्णाली हाम्रो सुदूरपश्चिम कसरी चाहिँ पस्किने, यति दुर्लभ नदी, यति भनौँ न सभ्यता र संस्कृतिले भरिपूर्ण ठाउँलाई हामी संसारलाई चिनाउन चाहन्छौँ, तर कहिले सम्भव छ भनेदेखि योलाई संरक्षण गरेर मात्रै सम्भव छ। अब एउटा च्यालेन्ज चाहिँ के भने हाम्रो अब चाहिँ खस आर्यले एक किसिमले राज्य गरेको नेपालमा
होइन,
त भनौँ न कति दशक भयो, पाँच दशकभन्दा बढी भयो होला भनेदेखि त्यो सभ्यताको मुहानलाई जोगाउने कि नजोगाउने, जस्तो हाम्रो लिम्बू संस्कृतिमा पाथीभरालाई जोगाए जस्तै यो खस आर्यहरूको दायित्वमा त्यो कर्णाली जोगाउने हो कि होइन, कि पैसा मात्रै तुलना गर्ने हो। त्यसकारणले कर्णाली जोगाइन भने हाम्रो यो खस सभ्यता पनि रहँदैन, त्यसकारणले यसको संरक्षण अति जरुरी छ।
हजुर हुन्छ, यहाँसँग धेरै कुराहरू छन्, जल सम्पदाका कुराहरू, नदी संरक्षणका कुराहरू, यहाँसँग धेरै लामो अनुभव पनि छ। आगामी दिनमा फेरि यहाँसँग बहस गर्नेछौँ, आजको हाम्रो निर्धारित समय सकियो, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
मलाई मेरो कुराहरू राख्ने मौका दिनुभयो त्यसको लागि धेरै धन्यवाद। फेरि पनि म फेरि आग्रह गर्न चाहन्छु, हाम्रो लिम्बू सभ्यताको लागि पाथीभरा जोगाए जस्तै खस आर्यको सभ्यताको लागि कर्णाली जोगाउनु जरुरी छ, जोगियोस्। नमस्कार।
आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ जल पर्यटन विज्ञ मेघ बहादुर आलेसँग, यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यहीँ पुरा हुन्छ। मुकुन्द भण्डारी बिदा हुन्छु, नमस्ते।